بسم اللہ الرحمن الرحیم۔ السلام علیکم۔ شیعہ ہی اہل سنت ہیں۔ شیعہ آڈیوز کی جانب سے اس کتاب کا چیپٹر نمبر 27، نبی صلی اللہ علیہ وآلہ وسلم کو اہل سنت والجماعت کی تشریح قبول نہیں، آپ کی سماعتوں کی نظر کرتی ہوں۔ گزشتہ بحثوں سے ہم اس نتیجے پر پہنچے ہیں کہ شیعہ ائمہ اہل بیت علیہ السلام کی عقیدہ کرتے ہیں اور رائے و قیاس پر عمل نہیں کرتے، بلکہ ان دونوں کو حرام جانتے ہیں، کیونکہ ان کے نزدیک رائے و قیاس نص نبوی صلی اللہ علیہ وسلم سے حرام ہے، اور یہی فکر ان میں نسلاً بعد نسل چلی آ رہی ہے۔ جیسا کہ اس صحیفہ جامعہ کا ذکر ہو چکا ہے کہ جس کا طول 70 گز ہے اور جس میں مسلمانوں کے قیامت تک کی ماہیتات چیزیں مرقوم ہیں۔ یہ بات واضح ہو گئی ہے کہ اہل سنت والجماعت ہر عمل میں رائے اور قیاس کے محتاج ہیں، کیونکہ ان کے پاس نصوص نبوی صلی اللہ علیہ وآلہ وسلم نہیں ہیں، جبکہ یہ اس کے محتاج ہیں، کیونکہ ان کے بڑے سرداروں نے نصوص نبوی صلی اللہ علیہ وآلہ وسلم کا انکار کیا اور انہیں نظر آتش کر دیا اور لوگوں کو ان کی تدوین و جمع آوری سے منع کر دیا تھا۔ اس کے بعد اجتہاد و رائے کے قائلوں نے اپنے مذہب کی تائید اور حق کو باطل سے مشتبہ کرنے کے لیے رسول صلی اللہ علیہ وآلہ وسلم کی طرف سے حدیثیں گھڑیں اور کہا کہ جب رسول صلی اللہ علیہ وآلہ وسلم نے معاذ بن جبل کو یمن بھیجا تو ان سے پوچھا تم کیسے فیصلے کرو گے؟ معاذ نے کہا میں کتاب خدا سے فیصلہ کروں گا۔ نبی صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کتاب خدا میں اس کا حکم نہ ہو تو؟ معاذ نے کہا تو سنت رسول صلی اللہ علیہ وآلہ وسلم سے فیصلہ کروں گا۔ پھر رسول صلی اللہ علیہ وآلہ وسلم نے فرمایا اگر سنت رسول صلی اللہ علیہ وآلہ وسلم میں بھی نہ ہو تو؟ تو معاذ نے کہا اس وقت میں اپنی رائے سے اجتہاد کروں گا۔ اس وقت نبی صلی اللہ علیہ وآلہ وسلم نے فرمایا حمد و ستائش خدا کی کہ جس نے رسول صلی اللہ علیہ وآلہ وسلم کے نمائندے کو ایسی توفیق عطا کی جس سے اللہ اور اس کا رسول صلی اللہ علیہ وآلہ وسلم راضی ہے۔ یہ حدیث باطل ہے، رسول اللہ صلی اللہ علیہ وسلم ایسی بات نہیں کہہ سکتے، اور نبی صلی اللہ علیہ وآلہ وسلم آج سے کیوں کر کہہ سکتے تھے اگر تمہیں کتاب خدا اور سنت رسول صلی اللہ علیہ وآلہ وسلم میں اس چیز کا حکم نہ ملے، جبکہ خدا نے اپنے رسول صلی اللہ علیہ وآلہ وسلم سے فرمایا تھا، آیت کا ترجمہ ہے، اور ہم نے تم پر کتاب نازل کی جس میں ہر چیز کا واضح بیان ہے، سورہ نحل ہے آیت نمبر 89۔ ایک اور آیت کا ترجمہ، ہم نے کتاب میں کوئی بات بھی بیان کیے بغیر نہیں چھوڑی ہے، سورہ انعام آیت نمبر 38۔ ایک اور سورت کا ترجمہ، جو کچھ رسول صلی اللہ علیہ وسلم تمہارے پاس لائیں اسے لے لو اور جس سے منع کریں اس سے باز رہو، سورہ حشر آیت نمبر 7۔ نیز اپنے رسول صلی اللہ علیہ وآلہ وسلم سے فرمایا، آیت کا ترجمہ، ہم نے حق کے ساتھ تم پر کتاب نازل کی تاکہ تم خدا کی ہدایت کے مطابق لوگوں کے درمیان فیصلہ کرو، سورہ نساء آیت نمبر 105۔ ان آیتوں کے بعد نبی صلی اللہ علیہ وآلہ وسلم معاذ سے ایسی بات کیوں کر کہہ سکتے تھے کہ اگر تمہیں کتاب خدا اور سنت رسول صلی اللہ علیہ وآلہ وسلم میں کوئی حکم نہ ملے تو؟ کیا یہ اس بات کا اعتراف نہیں ہے کہ کتاب خدا اور سنت رسول صلی اللہ علیہ وآلہ وسلم ناقص ہے اور دونوں ہمارے قضاوت کے مسائل کو حل نہیں کرتی ہیں؟ کوئی کہنے والا یہ بات کہہ سکتا ہے کہ معاذ بن جبل سے یہ بات تبلیغ رسالت کے ابتدائی زمانے میں کہی گئی تھی کہ جس وقت قرآن کامل طور پر نازل نہیں ہوا تھا؟ ہم کہتے ہیں یہ دعویٰ صحیح نہیں ہے۔ اول تو خود معاذ کا یہ قول کہ میں کتاب خدا سے فیصلہ کروں گا اس بات پر دلالت کر رہا ہے کہ کتاب خدا ان کے پاس کامل طور پر موجود تھی، اور پھر ان کے اس قول سے کہ میں سنت رسول صلی اللہ علیہ وآلہ وسلم سے فیصلہ کروں گا، ہم یہ سمجھتے ہیں کہ یہ حدیث عرصہ دراز کے بعد اس وقت گھڑی گئی جب نص کے مقابل اجتہاد والے اقوال کی کثرت ہو گئی تھی، کیونکہ نبی صلی اللہ علیہ وآلہ وسلم کے بعد کتاب خدا اور سنت رسول صلی اللہ علیہ وآلہ وسلم کی اصطلاح ہمیشہ استعمال ہوتی ہے۔ ثانیاً یہ بات اس لحاظ سے صحیح نہیں ہے کہ یہ ہر ایک احکام خدا سے جاہل انسان کے لیے نص بن جائے گی اور وہ اپنی رائے سے اجتہاد کرے اور اپنے نفس کو نصوص خود تلاش کرنے کی تکلیف نہ دے گا۔ ثالثاً درج ذیل قول خدا کے لحاظ سے صحیح نہیں ہے، اور جو لوگ خدا کی نازل کردہ کتاب کے مطابق فیصلہ نہیں کرتے ہیں وہ کافر ہیں، اور جو لوگ خدا کی نازل کی ہوئی کتاب کے مطابق فیصلہ نہیں کرتے وہ ظالم ہیں، اور جو لوگ خدا کی نازل کی ہوئی کتاب کے مطابق فیصلہ نہیں کرتے وہ فاسق ہیں، سورہ مائدہ کا ترجمہ ہے آیت نمبر 44، 45 اور 47۔ رابعاً اس لیے صحیح نہیں کہ جو شخص احکام خدا سے جاہل ہوا اسے قضاوت करने और फतवा देने का हक़ नहीं है, यहाँ तक कि वो इस सिलसिले में हुक्म खुदा और रसूल सल्लल्लाहु अलैहि वसल्लम से आगाह हो जाए। और जब खुदा ने अपने नबी सल्लल्लाहु अलैहि वसल्लम को उम्मत के लिए हक़ तशरी अता कर दिया था, जैसा कि इरशाद है तर्जुमा, और किसी मोमिन मर्द और मोमिन औरत को खुदा और रसूल सल्लल्लाहु अलैहि वसल्लम के फ़ैसले के बाद अपने अमर का इख्तियार नहीं है, लेकिन इसके बावजूद आप सल्लल्लाहु अलैहि वसल्लम ने अपनी पूरी ज़िंदगी में कभी भी अपनी राय व इज्तिहाद से कोई फ़ैसला नहीं किया, बल्कि आप हमेशा नसूस इलाही के पाबंद रहे जिसको जिब्राइल लेकर नाजिल हुए थे, और जो रवायात इस हकीकत की मुखालफत करती हैं वो सब घड़ी हुई हैं। इन तमाम बातों के बावजूद हम क़ारीन के मज़ीद इत्मीनान के लिए सहाय अहले सुन्नत से एक दलील पेश करते हैं। बुखारी अपनी सही में लिखते हैं, जब भी नबी सल्लल्लाहु अलैहि वसल्लम से किसी ऐसी चीज़ के बारे में पूछा जाता था कि जिसके मुतालिक इस वक्त तक वही नाजिल नहीं हुई थी, तो आप सल्लल्लाहु अलैहि वसल्लम साफ़ फरमा देते थे, मुझे मालूम नहीं है। इस वक्त तक जवाब नहीं देते थे जब तक वही नाजिल नहीं हो जाती थी, अपनी राय और इश्तिहाद से कुछ नहीं कहते थे। चुनाचा इरशाद है तर्जुमा, जैसी खुदा ने तुम्हारी हिदायत की है, सूरह निसा आयत नंबर 105, बुखारी जिल्द 8 सफ़ा 148। जी हाँ, अहकमुल हाकिमीन रब्बुल आलमीन अपने रसूल सल्लल्लाहु अलैहि वसल्लम के मुतालिक फरमाता है, तर्जुमा है, हमने आप सल्लल्लाहु अलैहि वसल्लम पर हक़ के साथ किताब नाजिल की है, जो दूसरी ब्रैकेट में लिखा है आसमानी किताबों की तस्दीक करने वाली है और इसकी निगेबान है, बस जो कुछ खुदा ने तुम पर नाजिल किया है इसके मुताबिक फ़ैसला करो, सूरह माईदा की आयत नंबर 48 है। जी हाँ, कुरान करीम मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की शान में फरमाता है, तर्जुमा है, हमने हक़ के साथ आप सल्लल्लाहु अलैहि वसल्लम पर किताब नाजिल की है ताकि आप सल्लल्लाहु अलैहि वसल्लम खुदा की हिदायत के मुताबिक लोगों के दरमियान फ़ैसला करें, सूरह निसा की आयत नंबर 105। और जब अहले सुन्नत ही के बकौल नबी सल्लल्लाहु अलैहि वसल्लम अपनी राय और कयास से कोई फ़ैसला नहीं करते थे, तो इनके लिए इस पर अमल करना कैसे जायज़ हो गया, और किस लिहाज से अहकाम खुदा और सुन्नत रसूल सल्लल्लाहु अलैहि वसल्लम की मुखालफत करने लगे और फिर ख़ुद को अहले सुन्नत कहते हैं, वाकयान ये अजीब बात है। ज़रूरी तंबीह, आने वाली फसलों में जहां हम अहले सुन्नत से मुतालिक बहस करेंगे वहां हमारी मुराद दौरे हाजिर के मुसलमान नहीं होंगे, क्योंकि ये बेकसूर हैं और जो कुछ सलफ़ ने कहा है इसका गुनाह इन पर नहीं है, बल्कि ये फ्रेब खोर्दा हैं और उमवियों और अब्बासियों के दामे फ्रेब का शिकार हैं, जो कि सुन्नत नबवी सल्लल्लाहु अलैहि वसल्लम को महव करके जाहिलियत की तरफ पलट जाना चाहते थे। यकीनन हम भी इन्हीं के रास्ते पर थे, खुदा ने हम पर एहसान किया और सफीना निजात की तरफ हमारी रहनुमाई की, हमारे लिए इसकी बारगाह में जारी व तजुरा के अलावा चारा कार नहीं है। खुदा वंदे आलम पूरी उम्मत इस्लामियत की रहनुमाई फरमाए, यहाँ तक हक का बोलबाला हो जाए, आमीन। अगर कोई एतराज़ करे कि ये तो सहाबा पर तनकीद है जिससे मुसलमानों की अक्सरियत के जज्बात मजरूह होते हैं, क्योंकि वो तमाम सहाबा को आदिल समझते हैं और नबी सल्लल्लाहु अलैहि वसल्लम के बाद इन्हें सबसे अफजल करार देते हैं, तो हम इनके जवाब में ये कहते हैं, मुसलमानों से सिर्फ़ खुदा और रसूल सल्लल्लाहु अलैहि वसल्लम पर एतिकाद रखने का मुतालबा किया गया है और इन चीज़ों पर अमल पैरा होने का हुक्म दिया गया है जिनको उन्होंने यानी खुदा और रसूल ब्रैकेट में सल्लल्लाहु अलैहि वसल्लम ने फ़र्ज़ किया है और इनकी मुअय्यन करदा हुदूद की पाबंदी का मुतालबा किया गया है, और इसमें सहाबा के साथ तमाम मुसलमानों की भी निजात है। जो इससे खारिज होगा वो जहन्नुम में जाएगा, ख्वाह वो नबी सल्लल्लाहु अलैहि वसल्लम का चचा हो या बेटा ही क्यों ना हो। बेशक बाज़ सहाबा पर तनकीद करने को तारीख़ी हवादिस ने फ़र्ज़ किया है, क्योंकि उन्होंने तारीख़ को मुतासिर किया और इख्तिलाफ़ किया और वही उम्मत के इख्तिलाफ़ व मुसीबत का सबब बने।